दू के गूगल हैंगआउट के साथ मैं हूं हारून रशीद। आज के गूगल हैंगआउट का मौजू है अफगानिस्तान से मुतालिक इस्लामाबाद में जारी कॉन्फ्रेंस हार्ट ऑफ एशिया। हार्ट ऑफ एशिया कॉन्फ्रेंसों का ये सिलसिला 2011 में इस्तंबुल में तुर्की की सरपरस्ती में शुरू हुआ था, जिसका मकसद अफगानिस्तान को एशिया का मरकज या दिल जैसी अहम चीज समझ कर इलाकाई तनाजुर में इसमें पायदार अमन की कोशिशें तेज करना था और यहाँ इक्तसादी तब्दीली लाना था। इसे हार्ट ऑफ एशिया क्यों कहा जाता है? इसके मुतालिक भी कहा जाता है कि शायर मशरिक अलामा इकबाल ने फारसी की एक नज्म में इसे एशिया के दिल से ताबीर किया था, और वो नज्म थी कि आसिया यक पै करे आबो गिलस्त, यानी एशिया मट्टी और पानी का एक मजमुआ है। मिल्लत अफगान दरा पै करे दिलस्त, यानी यहाँ पर आबाद जो अफगान मिल्लत है वो इस इलाके का दिल है। तो आज जब ये कॉन्फ्रेंस यहाँ इस्लामाबाद में शुरू हुई तो अफगान सदर डॉक्टर अशरफ गनी ने भी अपनी इफ्तिताही तकरीर में यही जज्बात लोगों तक पहुँचाने की कोशिश की, और उनका ये कहना था कि अगर इस दिल में कोई मसला है तो वो इस सारे खित्ते को इस मसले की लपेट में लपेटे रहेगा। आज के में मेरे साथ शरीक हैं अफगानिस्तान के दारुल हुकूमत काबुल से आरजू साफी, जो कि वहाँ की मुतहर्रिक सिविल सोसाइटी करती हैं और सिविल यूथ ऑर्गेनाइजेशन फॉर डेमोक्रेसी की सरगर्म रुकन हैं। इस्लामाबाद से हमारे साथ शरीक हैं न्यूज़ वीक के सीनियर नामा निगार समी यूसुफ़ज़ई, पश्तो टीवी चैनल खैबर टीवी से वाबस्ता पख्तून सहाफ़ी हसन खान भी हैं। तो इस गुफ्तगू का आगाज़ मैं अफगानिस्तान से ही करना चाहूँगा, चूँकि मरकज़ वही है इस कॉन्फ्रेंस का और ये कॉन्फ्रेंस उसी के गिर्द घूम रही है। तो आरजू साफी, पहले ये बताएं कि क्या अफगान क्या समझते हैं, ऐसी कॉन्फ्रेंसों से कोई फर्क आ रहा है, ऑन ग्राउंड कोई तब्दीली देखी जा रही है?
अफगानिस्तान या अफगानिस्तान के मसले पर एक किस्म की कॉन्फ्रेंसेस इंशाल्लाह कि अच्छी अच्छी ही तवक्कात है कि अच्छे नतीजे हों, लेकिन जो ये कॉन्फ्रेंस अभी इस्लामाबाद में हो रहा है इस लिहाज से मैं ये बात कहूँगी कि अफगानी हुकूमत, ये जो अफगानी आवाम है, इससे ज़्यादा ही पुरतवक्को नहीं, लेकिन हम यही उम्मीद रखते हैं कि इसके रिज़ल्ट ऐसे हों कि यानी इस कॉन्फ्रेंस के ऐसे रिज़ल्ट हों कि आइंदा आने वाली जो कॉन्फ्रेंस होंगी तो उनसे हमारी उम्मीदें वाबस्ता हों।
इस कॉन्फ्रेंस से क्यों उम्मीद नहीं कर रहे आप लोग?
पहले ये बात है कि जब मौसम सरमा होती है तो पाकिस्तान सुलह की बातें शुरू हो जाती हैं या पीस टॉकिंग स्टार्ट हो जाती हैं, लेकिन जब मौसम गर्मा हो जाती हैं तो उनसी बातों का जो है ना कोई असर नहीं होता। और अफगानी हुकूमत ने बार बार ट्राई की, बार बार आए सदर हमारे 24 से ज़्यादा दौरे कर चुके पेशावर के, सॉरी इस्लामाबाद के, लेकिन कोई नतीजा नहीं हासिल हुआ। इसलिए अब अफगानी हुकूमत या अफगानी आवाम जो है इस किस्म के कॉन्फ्रेंस से कुछ ज़्यादा ही तवक्कुआत नहीं रख।
पिछले अगस्त में, जुलाई में बल्कि, जो पाकिस्तान ने तालिबान के साथ अफगान हुकूमत के बराह रास्त मुज़ाकरात करवाए तो उससे भी कोई उम्मीद पैदा नहीं हुई कि हालात कुछ बेहतर होंगे और ये सिलसिला दोबारा शुरू हो सकेगा?
वो हालात और ये हालात फ़र्क करते हैं। जब उस हालात से बहुत उम्मीदें थी, लेकिन जब मलाह उमर की डेथ की खबर सुनाई गई तो ये बातें बिल्कुल स्टॉप हो गई, बिल्कुल खामोश हो गई, और उसका भी कोई नतीजा नहीं निकला, और उसी की नतीजा ना निकलने की वजह से अब कोई तवक्को नहीं रखते। लेकिन हम फिर भी यही कोशिश करेंगे कि शायद इस कॉन्फ्रेंस में कुछ ऐसी ही बातें या कुछ ऐसी टेक्निक्स और सुलह बातों के लिए, सुलह टॉक्स के लिए निकल आए, ताकि आवाम पाकिस्तान पे इतबार करना स्टार्ट कर ले, क्योंकि आवाम पाकिस्तान पे सुलह बातों पर इतबार नहीं करती।
हसन खान, अब मैं आपकी तरफ आऊँगा। आपने आरजू को सुना और वहाँ की जो आम लोग हैं या सिविल सोसाइटी के जो जज्बात हैं वो उनकी अक्कासी कर रही थी। आप भी गुज़िश्ता दिनों काबुल से होकर आए हैं, आप क्या समझते हैं अगर सदर डॉक्टर अशरफ गनी की आप प्रेस कॉन्फ्रेंस देखें अगस्त की, जिसमें उन्होंने धुआंधार पाकिस्तान के खिलाफ तकरीर की, और उसके बाद आज उनका इस्लामाबाद दोबारा आना किस चीज को जाहिर करता है? या लिमिटेड ऑप्शंस हैं अफगानिस्तान की उसको जाहिर करता है, या पाकिस्तान की अहमियत को जाहिर करता है?
हारून, मैं बता रहा था कि जैसे कि आपको पता है कि मैं काबुल में एक हफ्ता गुजार के आया हूँ, और वहाँ की 1.5/2 एक प्रोसेस है उस सिलसिले में। तो हमारी वहाँ की मुलाकातें सिविल सोसाइटी, मीडिया, और फिर कैबिनेट मिनिस्टर्स डॉक्टर अब्दुल्ला साहब के साथ, और सबका सदर हामिद करजई साहब के साथ हमारी डिटेल डिस्कशन हुई। एक चीज जो मैंने वहां पे महसूस की वो ये है कि इस वक्त अफगानिस्तान में जहां तक अमन का ताल्लुक है, तो लार्जली मेरा एक परसेप्शन ये था कि शायद ठीक है, पाकिस्तान का भी एक रोल है, इंटरनेशनल कम्युनिटी का भी एक रोल है। लेकिन अगर मैं आपको ऑनेस्ट ओपिनियन दे दूं, और वो भी एज ए पख्तून, मैं अगर आप हो, सर आपने कहा कि पख्तून जर्नलिस्ट हैसियत से, तो मैंने महसूस किया कि शायद अफगान खुद भी अफगानिस्तान में अमन के लिए उसमें उतना वो नहीं है। और उसकी वजह जो मैंने देखी वो ये है कि अफगान ज्यादातर, मैंने उनके ज्यादातर अप्रोचेस जो थे वो अनरियलिस्टिक, वो स्टक हुए हैं माजी में, बहुत ज्यादा स्टक हुए हैं, और वो माजी से निकल नहीं रहे हैं, नंबर वन। नंबर टू, काबुल की जो इस वक्त जो इलीट बनी हुई है, जो नई इलीट उभर के आई है काबुल में, उनका इंटरेस्ट भी यही है कि ये जो परपेचुएशन ऑफ कॉन्फ्लिक्ट, जिसे हम कहते हैं कि ये कॉन्फ्लिक्ट जो है ये परपेचुएट हो। और साथ साथ इसके साथ एक और इंटरनेशनल टीम के साथ दिन मैंने वहां पे मीडिया को भी ऑब्जर्व किया कि मीडिया किस तरह पाकिस्तान को प्रोजेक्ट कर रहा है, किस तरह हिंद और ईरान को प्रोजेक्ट कर रहा है, या बाकी ममालिक को। और फिर वहां पे जो इंटरनेशनल ऑफिशियल्स हैं, जिस तरह डिप्लोमेट्स हैं, एम्बेसडर्स हैं, या और वो कैसे इस इशू को जो है, किस तरह पाकिस्तान और अफगानिस्तान के इशू को देख रहे। तो मेरा एक ओवरऑल जो ओपिनियन बना है वो बड़ी शायद तो कह सकते हैं कि थोड़ा सा एग्जेजरेटेड भी हो, लेकिन ये मैंने वहां पे ये बात डॉक्टर अब्दुल्ला साहब से भी कही, और हमारे जो डेलीगेट्स थे अफगानी भाई, उनसे भी मैंने ये शेयर किया कि लार्जली मैं देख रहा हूँ कि अफगानिस्तान में एक पाकिस्तान के खिलाफ जो जो प्रोपेगंडा है, या जो परसेप्शन है, उसको ऑफिशियली यानी सरकारी सतह पे उसको पैटर्नाइज किया जा रहा है। शायद उसमें किसी न किसी हद तक कुछ चीजें ऐसी हैं कि जो पाकिस्तान को करनी है, लेकिन जिस लेवल पे, एक साइड पे अफगान ये समझते हैं कि ये अमन का जो प्रोसेस है, इसमें पाकिस्तान की अहमियत बहुत ज्यादा है, जितने अफगान की अहमियत है उतने ही पाकिस्तान की अहमियत है। दूसरी साइड पे वो पाकिस्तान के साथ या पाकिस्तान की किसी की बात को सुनने के लिए भी मेरे ख्याल में तैयार नहीं है, नंबर वन। नंबर टू हारून, जो मैंने देखा वो ये है कि ऑफिशियल लेवल पे, क्योंकि मैं पाकिस्तानी ऑफिशियल से भी मिला, ऑफिशियल लेवल पे जो कम्युनिकेशन होती है वो पब्लिक कम्युनिकेशन से बिल्कुल मुख्तलिफ होती है। तो मुझे लग ऐसा रहा था कि डॉक्टर अशरफ गनी साहब और उसकी जो यूनिटी गवर्नमेंट है वो भी ज्यादातर ये उनके गिरफ्त में है, वो जो जो उन उस लॉबी की गिरफ्त में है, जो कि या तो किसी दूसरे मुल्क पाकिस्तान के खिलाफ, या साथ साथ जो है वो यही चाह रहे हैं कि ये जो जंग है या जो कॉन्फ्लिक्ट है इसको थोड़ा सा परपेचुएट किया जाए। तो मैं समझता हूँ कि मुझे नियर फ्यूचर में, अगर मैं ये स्टेटमेंट दू, माय पर्सनल ऑब्जर्वेशन, मुझे नियर फ्यूचर में कोई ऐसी चीज नजर नहीं आ रही है कि पाकिस्तान और अफगानिस्तान के दरमियान कोई अच्छी डेवलपमेंट होगी। और साथ साथ में ये भी देख रहा हूँ कि मेरे ख्याल में अफगान जो है वो भी यूनाइटेड नहीं है, तालिबान के हवाले से जो 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 पॉलिसी क्या होनी चाहिए इसमें अफगान यूनिटी गवर्नमेंट और सोसाइटी में भी रिवीजन है।
जी हसन साहब, बहुत बहुत शुक्रिया। मैं अब समी यूसुफ से ही आपके पास आता हूँ। आपने दोनों पॉइंट ऑफ व्यू सुने, अफगानिस्तान का भी सुना और हसन का भी सुना, जो काफ़ी दोनों तरफ से नाउम्मीदी नज़र आ रही है। और जैसे हसन ने कहा कि माजी से नहीं निकल पा रहा अफगानिस्तान, तो आप क्या समझते हैं, पाकिस्तान ने तो तालिबान को बराह रास्त ला के मेज के क्रॉस बिठा दिया, अफगान हुकूमत के भी कोशिश जितनी कर सकते थे कर ली, फिर क्यों नहीं वहां पर इम्प्रेशन पाकिस्तान का इम्प्रूव हो रहा, और उसके लिए अगर कुछ एक दो चीजें हो तो वो क्या करनी चाहिए पाकिस्तान को?
देखिए, पाकिस्तान के बारे में जो परसेप्शन है अफगानिस्तान में बड़ी वाजिब, यही समझते हुए कि तालिबान इस सिस्टम के खिलाफ लड़ रही है, या 1994 में तालिबान का जहूर हुआ वो भी पाकिस्तान का हक हुआ, और अगर तालिबान को اس سسٹم کے خلاف کو لڑائی ختم کرنا ہے تو پاکستان ہی کر سکتے ہیں، اس لیے وہ سمجھتے ہیں کہ پاکستان نے طالبان کی تخلیق کے طور پر کردار کیا اور طالبان کو امن کی طرف لے آنے میں بھی ان کا کردار ہوگا، طالبان کو مضبوط کرنے میں بھی ان کا کردار ہوگا اور طالبان کو ختم کرنے میں بھی پاکستان کا کردار آ رہا ہے۔ میرے خیال میں آپ افغان کے جو خبر رہے وہ کافی ختم ہو رہا ہے، جیسے 15 سالوں سے جس طرح ابھی طالبان کے جو پہلے یہی مطالبہ پاکستان کے اندر ان کے خلاف آپریشن کیا جائے، اس کو ختم کیا جائے، میں نہیں سمجھتا کہ پاکستان از اے اسٹیٹ ان کا پاسبل ہوگا، اس لیے پاکستان ہمیشہ ڈرتا ہے کہ اگر وہ افغان طالبان کے خلاف آپریشن کرتے ہیں تو پاکستان کے اندر جو اسلامسٹ کا جو سمپتی ہے وہ بہت زیادہ ہے۔ اس وقت بھی کوئی دو رائے نہیں کہ افغان طالبان پاکستانی عوام بیشتر عوام کے لیے جو فریڈم فائٹر ہے، وہ سمجھتے ہیں کہ اگر پاکستان کے خلاف آپریشن کرتا ہے تو یہ لوگ ان کے خلاف ہو جاتے ہیں، اس میں کوئی شک نہیں ہے کہ پاکستانی طالبان کے خلاف ہی لوگ، لیکن افغانستان کے جو طالبان ہیں یہاں پاکستان کے اندر ان کے لیے عوامی سطح پر بھی طرح آپ کو معلوم ہے کہ جمہوریت اور خواتین کی ایک چمپین تھی، لیکن انہوں نے افغانوں کی اس کا انتخاب کیا وہ طالبان قسم کی ضرورت ہے، تو میں نہیں سمجھتا کہ اس وقت افغانستان کا جو مطالبہ ہے وہ طالبان کو ختم کر دے یا طالبان کو ہاتھ باندھ کر افغانستان کو حکومت کے حوالے کر دے، پھر وہ جو مذاکرات کے نام پر وہ دے وہ تو پاسے بننے گا۔ ریالسٹک اپروچ یہی ہے کہ افغانوں کو بھی یہ سمجھنا ہوگا کہ طالبان کا افغانستان میں حکومت رہا، ان کے ایک سسٹم تھے اور 14 سالوں سے انہوں نے مسلسل امریکہ اور دوسروں کے خلاف مزاحمت کی، تو اسی بنا پر اب طالبان کے ساتھ دوبارہ ایک ہی آپشن ہے، وہ یہ ہے کہ طالبان کے ساتھ مذاکرات کرنا، اس کو صلح کے لیے لینا۔ اس وقت تک میں سمجھتا ہوں افغانستان کے اندر جو سسٹم ہے، جو حکومت کے لوگ ہیں، ان کے ذہن میں میرے خیال میں کوئی اس طرح چیز نہیں ہے کہ وہ طالبان کی صلح کے نام پر لیا کر ان کو کچھ مراعات دے، ان کا یہ خیال ہے کہ طالبان بس سیز فائر کر دیا، اپنا اسلحہ رکھتے۔ دوسری طرف طالبان یہ سمجھتے ہیں انہوں نے ایک سسٹم چلایا تھا، ان کی سمپتیز ہے، لوگ افغانستان میں بھی ان کو سپورٹ دیتے ہیں، اگر سپورٹ نہ ہو تو میں نہیں سمجھتا کہ اتنی بڑی انسرجنسی لوکل کے سپورٹ کے بغیر بنیں گے، لیکن بہرحال افغان حکومت کا اور افغان عوام کا یہی بالکل اس میں ان کے دو رائے نہیں ہے کہ پاکستان کے اندر اگر افغان طالبان کے سینکچریز نہ ہو، حقانی نیٹورک کا وزیرستان میں ہونا نہ ہوتا، کوئٹہ شورا کا وجود نہ ہوتا تو شاید طالبان بہت پہلے ختم ہو چکے تھے، لیکن بہرحال اس وقت آئی وش مجھے بھی اتنا زیادہ امیدیں نہیں ہے، اس لیے کہ افغان حکومت پر سب سے جو طالبان سے ہمارے جو رابطے ہوتے ہیں وہ یہی کہہ رہے کہ ہم نے تو ایک مرتبہ افغان حکومت کے ساتھ مذاکرات کرنے کے لیے آفس بھی کھولا، لیکن آفس کے اندر ہم نے اپنا ایک جھنڈا لگا دیا، اس کے اوپر ان کرزئی صاحب نے ساری سسٹم جو مذاکرات کا جو شروع ہونا تھا اس کو اکثر ختم کر دیا، اس سے لگ رہا تھا کہ افغان حکومت طالبان کو ایک ڈاج دینا چاہتے ہیں، ان کو ایک دھوکہ دینا چاہتے ہیں، طالبان ابھی بھی اسی وہم میں ہے کہ اگر وہ طالب مذاکرات کی طرف آ جائے تو ان کا ریپوٹیشن اپنے طالبان کے اندر خراب ہوگا کہ یہ کس طرح جہاد ہے، ایک دن افغان حکومت کے ساتھ بیٹھنا ہے، دوسرے دن ان کے ساتھ خلاف جہاد کرنا ہے، تو میں سمجھتا ہوں کہ جب تک افغان حکومت ایک ٹوس میکانزم پہ کام نہ کرے، بالکل سیدھا آ جائے طالبان کو کہہ دے کہ آپ کو 30%، 20%، 15% یہ دینا ہے، اس کے بعد انتخابات ہونا ہے یا اسلامی شورا بنانا ہے، اس کے بعد اس کو ڈیفائن کریں گے، جس طرح وہ تاجکستان میں ہوا تھا، تاجکستان میں بھی اس طرح اسلامسٹ کا جہادی ایک انسرجنسی چل رہا تھا، اس کے بعد امام رحمان لوگ نے ان کو ایک آفر دی کہ آپ دہلی حکومت میں 2 سال اس کے بعد الیکشن ہوگا، دیکھیں گے اگر لوگ آپ ہوتے ہیں تو آپ آ جائیں، اگر نہیں چاہتے تو نہیں ہوگا۔ میں سمجھتا ہوں کہ افغانستان میں مسئلہ یہ ہے کہ ٹھیک ہے پاکستان میں طالبان کا ہونا ایک مسئلہ ہے، لیکن یہ پوری انسرجنسی میرے خیال میں افغانستان کے اندر بھی ہے، لیکن مجھے ڈر ہے کیونکہ وہ امریکہ کا جو دفاع تھا وہ ختم ہو گئی، امریکہ کے ڈالر بھی ختم ہو گئے، اب افغان حکومت بڑا سسٹم کمزور ہے، وہ امریکہ اور پاکستان سب کو یہ یقین ہے کہ جتنا حکومت کمزور ہوتے چلے جائیں گے تو طالبان کے لیے ایک قسم کے سپورٹ بھی بڑھیں گے اور مزید مستحکم ہوں گے۔
سنی، ایک سوال یہ جو آج ڈاکٹر اشرف غنی نے تقریر کی، اس میں ایک انہوں نے نئی چیز پیش کی جس پہ ذرا میرا دماغ بھی وہ ہوا کہ یہ کہنا کیا چاہ رہے ہیں اور کس طرح کا یہ نظام چاہ رہے ہیں، ان کا دو مرتبہ اپنی تقریر میں کہنا تھا کہ وہ چاہ رہے ہیں کہ ویریفیکیشن کا ایک نظام ہے، میکنزم آف ویریفیکیشن شوڈ بی انٹروڈیوسڈ، یعنی تصدیق کا ایک نظام شروع کیا جائے، یہ جو مسلح گروہ ہیں کہ کون کس کی سرپرستی کر رہا ہے، کہاں سے ان کو پیسہ آ رہا ہے، کیا ہے، تو یہ کیا نئی کوئی چیز ہے اور اس سے کیا شدت پسندی پہ علاقے میں قابو پانے پہ مدد مل سکے گی؟
ویریفیکیشن تو یہی ہوتا ہے کہ آپ دیکھیں گے کہ ان کا ہائیڈ آؤٹ کدھر ہے، ان کے فائنانسنگ کدھر سے ہو رہے ہیں، ان کے سپورٹ کدھر سے آ رہے ہیں، کہاں پہ رہتے ہیں، کہاں پہ ٹیلی کمیونیکیشن وہ استعمال کرتا ہے، تو میرے خیال میں کیونکہ اشرف غنی صاحب بڑی مدد کی بات پر ان کے جو تعلقات خراب تھے، انہوں نے پورے سے ورڈ ان الفاظ انتخاب میں بڑے محتاط سے کام لیا، لیکن وہ پہلے تو ہمیں یہی کہتے کہ پاکستان میں طالبان ہے، اگر طالبان پاکستان سے نکل جائے اور ان کے خلاف اقدامات کیا جائے تو اس کے چانسز ہے کہ وہ بڑے کمزور ہو جائیں گے۔ اور میرے خیال میں جو سب سے اس کانفرنس کے جو سب سے اہم ایونٹس ہے اس کو میں ڈائریکٹ بھی کہتا ہوں، اسی کانفرنس کی وجہ سے میڈیا بھی کر ہو گیا اور اشرف غنی صاحب بھی آ گئے، اور اس میں میرے خیال میں امریکہ کے لیے خاص کردار رہے، تو میں سمجھتا ہوں کہ اس کانفرنس میں اہمیت ہر اپنی جگہ پہ ہے، پوائنٹ ہے وہ یہ ہے کہ اشرف غنی کا پاکستان کا دورہ کر سکتے، پاکستان کے دورہ اس وقت تک نہ کر سکے تو پاکستان کوئی ٹوس ڈوس اقدامات نہ کرے، سنجیدہ اقدامات نہ کرے جس سے ظاہر ہو، لیکن بہرحال مجھے لگتا ہے کہ اب دوبارہ ہماری طرف کے طالبان کے ساتھ ایک مذاکرات دوبارہ ہوں گے، لیکن طالبان اپنی طرح بندوں کے مسئلے ہے بہت جلد مجھے نہیں لگتا کہ طالبان اس طرح کریں گے۔
حسن آپ کیا کہیں گے، کس طرح دیکھیں گے جو جس طرح کی تعلقات ہیں دونوں ممالک کے درمیان پاکستان اور بھارت کے، کیا اب ایک پیج پہ نظر آ رہے ہیں دونوں افغانستان کو لے کر؟
میں یہ کہہ رہا تھا کہ افغانستان میں وہ طبقہ جو کہ افغانستان میں سیریسلی وہ سنجیدگی سے چاہتے ہیں کہ وہاں پہ امن ہو، تو وہ یہ بھی دیکھ رہے ہیں کہ افغانستان کا جو مسئلہ ہے یہ اصل میں پاکستان اور ہندوستان یا بھارت کی اس کی پروکسی بھی ایک مسئلہ ہے جو دونوں کے لیے، پاکستان کے لیے جو سینسٹیو بات ہے وہ یہ ہے کہ ہندوستان کی انفلوئنس بہت زیادہ ہو رہی ہے۔ ہارون میں آپ کو ایک کوٹ کرتا ہوں، جب ہم کابل پہنچے تو اس سے ایک دن پہلے پیرس میں وزیر اعظم نواز شریف اور ڈاکٹر اشرف غنی کی ملاقات ہوئی تھی، تو نیکسٹ ڈے جو زیادہ تر اخباروں کا جو مین جو سٹوری تھی وہ یہی تھی کہ کابل میں جو ہندوستانی سفیر ہے اس کا ایک بیان تھا، ہندوستانی سفیر کا بیان یہ تھا کہ پاکستان افغانستان کے ساتھ یا طالبان کے ساتھ کسی بھی پیش رفت سے پہلے، اس پروسیس کی کسی بھی پیش رفت سے پہلے پہلے افغانوں میں اپنی جو کریڈیبلٹی ہے یا جو ٹرسٹ ہے اس کو ریسٹور کرے۔ تو دیکھیں یہ ایک ایسا بیان تھا کہ یہ پاکستان اور افغانستان کا مسئلہ ہے، اور میرے خیال میں ہند کا کوئی انٹرسٹ نہیں، وہ نہیں حق نہیں بنتا کہ وہ یہ کرے کہ پاکستان اور افغان کب بات کرے ایک دوسرے کے ساتھ یا کب بات نہ کرے، اور وہاں بھی جب میں نے مختلف افغانوں سے بات کی تو انہوں نے بالکل اس کو ایسا لیا کہ بات تو اس کی ٹھیک ہے، میں نے کہا بات ٹھیک ہے، بات اور بھی ٹھیک ہو سکتی ہے، لیکن کون کہہ رہا ہے اور کیوں کہہ رہا ہے اس کو بھی کنٹیکسٹ میں دیکھنا ہوگا۔ جو سیریس طبقہ ہے وہ انڈین انفلوئنس کو بالکل محسوس کر رہا ہے، اور ساتھ ساتھ وہ یہ بھی چاہتے ہیں کہ اگر ہند اور پاکستان کے درمیان تعلقات اچھے ہو جائیں تو شاید اس کا جو پازیٹیو اثر ہے وہ ہندوستان پہ بھی افغانستان پہ بھی ہو سکتا ہے، لیکن ساتھ ساتھ ایک طبقہ اور ہے جو کہ وہ یہی چاہ رہا ہے کہ جس طرح میں نے کہا کہ وہ پاکستان کے ساتھ کسی بھی صورت جو ہے وہ نہیں چاہ رہے ہیں کہ کوئی وہی جو پاسٹ میں، جس طرح آج ڈاکٹر اشرف غنی صاحب نے جو بات کی وہ میں نے بہت سے افغانوں سے سنی کہ وہ جو افغان جہاد جو تھا یا مجاہدین کا جو ایرا تھا اس کو بھی پاکستان پہ، ابھی وہ نہیں کہہ رہے کہ پاکستان 10 سال سے افغانستان کے ساتھ جنگ میں، بلکہ وہ یہ کہہ رہے ہیں کہ گزشتہ 30 سال سے افغانستان جو ہے وہ پاکستان کے خلاف یا پاکستان کے ساتھ لڑ رہا ہے، تو وہ کنٹیکسٹ ابھی ٹوٹلی ڈفرینٹ ہوتا جا رہا ہے۔ سشما سوراج کا آنا جو ہے وہ پاکستان کے لیے شاید پاکستان اور افغانستان کے تعلق ہندوستان کے تعلق ٹھیک ہو جائے، لیکن میں نہیں سمجھتا ہوں کہ ہندوستان جو ہے اس کی جتنی انروڈز ہو چکی ہے، جتنی انویسٹمنٹ ہو چکی ہے افغان سوسائٹی میں، وہ اتنا ایزیلی جو ہے اس سے وڈرا کر کے پیچھے چلے جائے گا اور پاکستان جو 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 کہہ رہا ہے یا جو سمجھ رہا ہے اس کے لیے وہ سپیس چھوڑے گا، کیونکہ یہ ارون صاحب آپ کو تو اچھی طرح پتا ہے یہ انٹرنیشنل پالیٹکس ہے، انٹرنیشنل پالیٹکس کے ساتھ ساتھ یہ ریجنل پالیٹکس بھی ہے، اور ریجنل پولیٹکس میں ہندوستان اور پاکستان رائیولز ہیں، تو یہ ممکن ہی نہیں ہوگا میرے خیال میں انڈیا کے لیے کہ جو اسپیس کابل میں انڈیا نے لی ہے وہ اسپیس وہ اتنی آسانی کے ساتھ ایک دو میٹنگ میں جا کے وہ پاکستان کے لیے چھوڑ دے، تو میں نہیں سمجھ رہا ہوں. اسی وجہ سے میں جو کہہ رہا ہوں کہ ہندوستان میں جو افغانستان میں جو افغان نیشنل آرمی ہے اس میں کوئی شک نہیں میری نظر میں وہ صرف افغان طالبان سے نہیں لڑ رہی ہے، بلکہ ساتھ ساتھ افغان طالبان کو بہت سے ریاستوں کی، نہ صرف پاکستان بلکہ جو حامد کرزئی صاحب نے ہم سے جو بات شیئر کی کہ ایون امریکہ اور یو کے اور کچھ عرب ممالک جو ہے وہ بھی طالبان کی طرفداری کر رہے ہیں، یہ حامد کرزئی صاحب کو میں پیش کر رہا ہوں. ساتھ ساتھ میں یہ بھی سمجھتا ہوں کہ پاکستان میں جو دہشت گرد ہے جو ملٹن ہے وہ صرف اب پاکستانی فوج صرف ان سے نہیں لڑ رہی ہے بلکہ ان کے بیک پہ جو ممالک ہیں، شاید وہ ایران بھی ہو سکتا ہے، انڈیا بھی ہو سکتا ہے، عرب ممالک بھی ہو سکتا ہے، کچھ انٹرنیشنل فورسز بھی ہو سکتے ہیں. تو یہ مسئلہ تب ہوگا کہ جب دونوں پاکستان اور افغانستان دونوں کی قیادتیں جو ہے وہ یہ ریئلائز کرے کہ یہ مسئلہ ہمارا ہے، اور دونوں نے جب تک ایک دوسرے کے بارے میں اپنے رویے تبدیل نہ کیے اس وقت تک میں نہیں دیکھ رہا ہوں کہ کوئی اور آ کے امریکہ پاکستان کے لیے اسپیس چھوڑے گا یا انڈیا پاکستان کے لیے اسپیس چھوڑے گا یا پاکستان ان کو جو ہے. تو میں سمجھتا ہوں کہ ہمیں
کابل سے پرسپیکٹو لینا چاہوں گا. آرزو آپ ساری صورتحال پہ نظر رکھے ہوئے ہیں، آپ کیا سمجھتی ہیں اور ایک عام افغان کیا سمجھتا ہے کہ افغانوں کے پاس کیا ایسا حل ہے کہ نہ پاکستان ناراض ہو نہ انڈیا ناراض ہو اور دونوں جو ہیں وہ مل کر افغانستان کی ترقی کے لیے کسی طرح سے کام کر سکیں اور آپ کے جو اچار ہوں ان کو دور کر سکیں؟ تو اس کے لیے کیا سمجھتے ہیں، کس کو زیادہ، پاکستان کو زیادہ ہینڈ ملنا چاہیے یا انڈیا کو زیادہ ہینڈ ملنا چاہیے، کیا حل ہے اس کا افغانوں کے پاس؟
دیکھیے، ہم بار بار، ہمارے جو پرانے صدر تھے حامد کرزئی صاحب، وہ پاکستان کو بائی کہتے تھے، پلس طالبان کو بھی وہ بائی کہتے تھے. اور جو ہمارے پریزیڈنٹ اشرف غنی ہیں، جیسے وہ اس نے خارجی سیاست کے باب کھولا تو وہ فرسٹ انہیں پاکستان کو ترجیح دی اور پاکستان کو ہینڈ ملایا، وہ بھی دوستی کا. اور انہوں نے بار بار ہمیں یہ کہا ہے، یعنی کہ بار بار وہ اپنی باتوں میں یہی کہہ رہے تھے کہ پاکستان ہمارا بھائی ہے اور ان سے، یعنی کہ وہ ہمارے سب سے نزدیکی بھائی ہیں. اور لیکن یہ بائی چارہ جو ہمارے صدر، دونوں صدر کہہ چکے، اس کے جو ہیں جناب، یعنی کہ پاکستان نے کوئی اچھا رزلٹ نہیں دیا اور اسی وجہ سے افغان حکومت ان سے، یعنی کہ مثلا افغان حکومت کیا کہ تم آل اور جو ہمارے سوسائٹی ہیں وہ جب دیکھتے ہیں طالبان کو تو طالبان کو جو کمانڈز آتے ہیں وہ پاکستان سے آتے ہیں. اور یعنی کہ ایسا نہیں ہے کہ مثلا یہ ہمارے گورنمنٹ کہہ رہے ہیں، یہ ہم عوام جہاں پہ مثلا جہاں پہ جنگ ہو رہی ہے وہاں پہ ہم دیکھ رہے ہیں کہ پاکستانی یعنی کہ پاکستانی طالبان ہیں اور ان کو جو کمانڈز آ رہی ہے وہ ڈائریکٹ پاکستان سے آ رہی ہے. تو ہم سمجھتے ہیں جو طالبان کا جو اوور آل سارا کا سارا جو مثلا ہم قصوروار پاکستان کو 80% تمام عوام جو افغانستان کے ہیں وہ پاکستان کو ہی ٹھہرائیں گے، کیونکہ وہ جو کمانڈ وہ دے رہے ہیں اور افغانستان میں، اور اسی کمانڈ کی وجہ سے یہاں کے افغان طالبان اس کو کیری ہوئے، یعنی کہ جاری رکھے ہوئے ہیں اس جنگ کو. اب عام عوام کے بارے میں آپ کو یہ بتاؤں گی کہ جب یہاں پہ افغانستان میں کوئی بھی دہشت گردی ہوتی ہے، یعنی کہ مثلا جو ملزم اس کو پکڑا جاتا ہے تو ان کا تعلق اگر افغانستان سے ہے تو ان کی جو لنک ہوتی ہے وہ پاکستان سے ہی ہوتی ہے. تو اس سے واضح پتہ چلتا ہے کہ طالبان کا اصل سرچشمہ کہاں پہ ہے.
پاکستان کے لیے بھی تو ہے نا، پاکستان میں بھی اتنی ہلاکتیں ہوئیں، 50-60 ہزار لوگ مارے گئے، سیکیورٹی فورسز والے روزانہ ٹارگیٹ ہو رہے ہیں. تو یہ چیز بھی لوگ افغانوں کی ریئلائزیشن کے پاکستان کو بھی یہ مسئلہ درپیش ہے.
لیکن دیکھیے، ہم پاکستان بھی جو ہے جو دہشت گردی کرتا ہے، کہتے ہیں ایک کہاوت ہے جو کنواں کاٹتا ہے تو اسی کنویں میں اس کو بھی مثلا گرنا پڑتا ہے. تو وہ خود جو جو کام وہ یعنی کہ ہم صرف میں افغانی طالبان کے بارے میں آپ کو بتاؤں گی، جو افغانستان میں جو بھی جتنے بھی طالبان ہیں وہ سارے کے سارے ان کو کمانڈ پاکستان سے ملتے ہیں، ان کا آپ دیکھ سکتے ہیں، مشاہدہ کر سکتے ہیں، اور جو بھی یہاں پہ جنگ ہوتی ہے، جو قندوز میں جنگ ہوئی اور مثلاً اس طرح، اور مثلاً آپ دیکھیں داعش کو دیکھیں جو جو ننگرہار میں ہیں، جو اریسٹ ہوئے لوگ ہوتے ہیں تو ان کا ڈائریکٹ تعلق یا کمانڈ ان کو پاکستان سے ملتا ہے. سو اس لحاظ سے میں صرف عوامی پوائنٹ سے میں آپ کو بتا رہی ہوں کہ عوام یہی سمجھتے ہیں کہ 80% یہاں پہ جو ناامنی ہے وہ پاکستان کی وجہ سے ہے.
میں سمیع یوسفزئی آپ کے پاس دوبارہ آنا چاہوں گا اور یہ جاننا چاہوں گا کہ آج جو تقاریر ہوئی اس میں افغان صدر نے ایک اور بڑی اہم بات کی جس میں ان کا کہنا تھا کہ اگر القاعدہ اس خطے میں ورژن 1 ہے، یعنی وہ ونڈوز کے جیسے ورژن ہوتے ہیں یا ایپس کے ہوتے ہیں، اگر القاعدہ شدت پسند تنظیموں کا ورژن 1 تھا تو جو یہ داعش یا آئسس ہے یہ ورژن 6 ہے، یعنی اس سے 6 گنا زیادہ خطرناک تنظیم یا مسئلہ ہے جو اس خطے میں سر اٹھا رہا ہے. لیکن افغانستان میں تو اس کے بارے میں کافی بیانات آتے ہیں اور تشویش کا اظہار ہوتا ہے، پاکستان تو کہتا ہے یہ کوئی مسئلہ ہے ہی نہیں اور پاکستان میں نہیں. تو آپ کیا سمجھتے ہیں آگے چل کے یہ مسئلہ بھی ایک دوسرا مسئلہ مزید اس حال کو خراب کر سکتا ہے؟
ہم یہ نہیں سمجھتے کہ افغانستان میں داعش کا اتنا بڑا اثر رسوخ ہے یا گراؤنڈ پہ ان کے لیے سپورٹ ہے. داعش ٹوٹل ایک عرب سوسائٹی کا پیداوار ہے اور ایک انٹی شیعہ جو سینٹیمنٹ ہے اس کو کیش کر رہی ہے افغانستان میں. حتیٰ کہ طالبان بھی شیعوں کے خلاف نہیں ہے، وہ اس طرح نہیں کہ وہ ہر شیعہ کو مارتے ہیں. میں سمجھتا ہوں ان کا ڈاکٹر صاحب، ظاہر بات ہے افغانستان میں اگر امریکہ کی امداد دینا ہو، اگر باہر ملکی افواج کو افغانستان میں مزید ٹھہرنا ہو تو ان کے لیے ضروری ہے کہ ہم یہ کہہ دیں کہ یہاں پر خطرات ہے اور اس کو کیش کرنے کے لیے وہ ملکنگ کے لیے وہ القاعدہ اور داعش کا نام استعمال کرنا ضروری ہے. میں سمجھتا ہوں ایک تھوڑی سی جگہ پر جو پاکستانی ملیٹنٹ ہے اس میں حقیقت ہے، داعش جو افغانستان میں اس میں زیادہ ٹی ٹی پی سے جو منحرف پہ گروہ ہے ان کے لوگ ہیں، کچھ افغانستان کے جو وہابی لوگ ہیں ان کے ساتھ ہے، اچین اور چھوٹا سا علاقہ ڈسٹرکٹ ہے کوٹ ڈسٹرکٹ اس کے کچھ علاقوں میں ہے. لیکن افغانستان میں نہیں سمجھتا کہ داعش ایک بڑا خطرہ بن سکتے، اس لیے کہ یہاں پر ایک تو افغان عوام ان کے خلاف ہے، دوسری یہاں پر افغانوں کے درمیان شیعہ اور سنی کی کوئی اس طرح لڑائی نہیں ہے، تیسرا یہ کہ طالبان بھی ان کے خلاف ہے، افغان حکومت بھی ان کے خلاف ہے، ماحول بھی ان کے خلاف ہے. ٹھیک ہے تھوڑے سے بہت سے چھوٹے سے ڈسٹرکٹ ہے اس پر ان کا جگہ ہے، وہاں پر وہ اپنے وجود کو ظاہر کرنے کے لیے بڑی غلط طریقے سے بڑے صفاق طریقے سے لوگوں کو مارتے ہیں یا بموں سے باندھتے ہیں تاکہ وہ میڈیا میں رہے. میں نہیں سمجھتا کہ افغانستان اور پاکستان دونوں میں داعش کے لیے کوئی بہت زیادہ حوصلہ افزا جگہ ہے. ہاں اگر طالبان کے درمیان کچھ دڑے بندی ہو گئی اور ایک جڑ بندی کی طالبان اپنے درمیان میں لڑائی میں کود پڑی تو ظاہر بات ہے جس طرح افغانستان کا تاریخ ہے علاقے کا تاریخ ہے تو جو دڑا ضعیف ہو جاتا ہے جس کو یہ خوف کہ وہ شکست کھائیں گے تو وہ اپنے بچاؤ کے لیے ہر جگہ پہ جا سکتے ہیں. اور تو اس وقت میں اگر القاعدہ یا داعش نے کچھ کی یا کچھ فنڈ فراہم کیے تو اس وقت میں شاید ان کے لیے کچھ گراؤنڈ بن جائے، لیکن فی الحال میں نہیں سمجھتا کہ نہ آئیڈیالوجیکل گراؤنڈ ہے افغانستان میں نہ زمینی حقائق کچھ داعش کے لیے یہ زیادہ اہم ہے فراہم ہے. لیکن میں سمجھتا ہوں کہ ابھی بھی ایک قسم کا ایگزیجریشن ہو رہی ہے، ایون کہ امریکن بھی
یہی سوال سامنے رکھنا چاہوں گا کہ حسن جیسے سمیع کہہ رہے ہیں کہ اتنا خطرہ نہیں ہے داعش کا یا آئسس کا اس خطے میں اور حکومتیں جو ہیں وہ اس کو کیش کرنے کے لیے شاید زیادہ استعمال کر رہی ہیں، تو پاکستان میں اس کے بارے میں کیا کانسیپٹ ہے، کیا یہی بات ہے؟
دیکھیں یہ سمیع نے جو بات کی میرے خیال میں آفیشلی تو پاکستان میں یہ ہے کہ یہاں پہ داعش نہیں ہے اور ملک کے کسی بھی حصے میں ان کا نہ کوئی پریزنس ہے نہ میرے خیال میں. میں سمجھتا ہوں کہ پاکستان میں ہمیں حقیقتوں سے جو ہے نظریں نہیں چرانی چاہیے، بجائے اس کے کہ ہم یہ کہیں کہ خطرہ سرے سے ہے ہی نہیں تاکہ ہم دوسروں کو یہ بتا دیں کہ یہاں پہ کوئی خطرہ نہیں ہے. میرے خیال میں سمجھتا ہوں کہ پاکستان میں بھی ہے और अफगानिस्तान में जब मैं काबुल में था तो वहाँ पे डिप्टी स्पीकर है उनके नेशनल असम्बली का जाहिर कदीर, उसके मुसलसल बयान आ रहे थे, बाद में उसे इंक्वायरी भी शुरू हो गई थी। वो उसने असम्बली के फ्लोर पे कहा है कि मेरे पास एविडेंस है कि अफगान हकूमत के लोग जो है वो दाइश के साथ मिले हुए हैं, वो दाइश को सपोर्ट कर रहे हैं और वो दाइश की, तो ये बड़ी उस वक्त एक बड़ी खबर जो थी वो चल रही थी। इसी तरह पाकिस्तान में भी देखे कि यहाँ पे जिस दिन से दाइश इस्टेब्लिश हुआ है उस दिन से उनके हम वॉल चॉकिंग भी हमने देखी है जगह जगह पे, हम ये रिपोर्ट्स भी आई है कि दाइश की जो इन्फ्लुएंस है वो बढ़ती जा रही है। और पाकिस्तान के कुछ तंजीमें जो है कलदन तंजीमें या जो जंगजू तंजीमें वो 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 उसके साथ जो है एलिजियंस ऐलान कर रही। हारून देखे ये मसला इस तरह अगर पाकिस्तान में मिलिटेंट्स हो, यहाँ पे कलदन तंजीमें हो, अगर हमने जहाद की फिलॉसफी जो है वो रियासती सतह पे अभी भी उसको हमने परवान चढ़ाया और अफगानिस्तान में भी यही सूरत हाल रही, तो मेरे ख्याल में फिर मुमकिन नहीं है, मुश्किल नहीं है कि ये दाइश की अगर फोकस, ठीक है इस वक्त उनका सारा फोकस जो है वो अफगान वो मिडिल ईस्ट में है, लेकिन ये अफगानिस्तान में जो वाकया हुआ था मेरे ख्याल में गजनी में हुआ था कि जो शिया बच्चियों को जो है उसको ज़बह किया था, साथ ही जो अफगान जो बेगुनाह लोग थे, जिसके बाद काबुल में एक बहुत बड़ा डिमॉन्स्ट्रेशन हुआ था। ये जो कार्रवाई थी ये तालिबान का पैटर्न इस तरह नहीं है, तो हमें दोनों ममालिक को, मेरा तो ये जाती एक राय हो सकती है कि दोनों ममालिक को चाहिए कि बजाय इसके कि हम इंटरनेशनल फोरम को ये बार बार कहते रहे कि नहीं है, हमें अपने घर का अंदाजा खुद अच्छी तरह है, पाकिस्तान को भी है, अफगान को भी है, दोनों को मिलके इस मसले को, और मैं समी की इस बात से इत्तेफाक करता हूँ कि अगर ये तालिबान में स्प्रेड आ गई और वहां पे जो है ग्रुपों में टेंशन आ गई तो फिर जो दड़ा कमजोर हुआ वो डेफिनेटली वहां पे, जिस तरह पाकिस्तान में टीटीपी स्प्रेड हो गई तो एक दड़े ने दाइश के साथ जो है ऐलान किया। तो मैं समझता हूँ कि इस मसले को हमें अभी से सीरियस लेना चाहिए, ये ना हो कि बाद में हम कह दें कि उस वक्त हमने इसको रियलाइज नहीं किया था या उस वक्त हमने सियासी मसलहतों या दूसरे मसलहतों की वजह से उसको जो है इतना हमने पब्लिकली हम एक्सेप्ट नहीं कर रहे थे।
आरजू आपके पास आता हूँ, आपने जब बात कर रही थी तो ये कहा कि जो भी अफगानिस्तान में होता है सारी हिदायत पाकिस्तान से आती है और सारा यहाँ से मैनेज होता है, तो आप मतलब एक आम अफगान का मुझे वो बताएं कि वो किस तरह से ये नतीजा अखज करता है, उनको कोई सबूत उनके सामने रखे जाते हैं या सिर्फ हुकूमती बयान या सियासतदान अपनी कमजोरियां छुपाने के लिए ब्लेम किसी और पर डाल देते हैं, वो वाली भी सूरत हाल तो नहीं है?
जी नहीं, ऐसी सूरत हाल तो नहीं है। हालिया में जब जंग हो रही थी अफगानिस्तान में तो वहाँ पे जब लड़ाई के बाद वो आम आवाम वहाँ पे पाकिस्तानी तालिबान को देखे हुए हैं और उसके शनाख्ती कार्ड उनको बरामद हुए हैं, और यानी कि ये एक ठोस सबूत है जो मसलन अगर गवर्नमेंट उसको शाया करे या ना करे आवाम उसको देख रहा है, और आप जानते हैं कि सोशल मीडिया के थ्रू पे ये बहुत जल्दी कवर कर लेता है, तो वो चीज़ें हैं जो आवाम अपनी आंखों से देख रही हैं,
बड़े आसानी से बन जाते हैं। और अभी भी कुछ पिछले दिनों नादरा का एक बहुत बड़ा स्कैंडल निकला कि जिसमें जाली शनाख्ती कार्ड जारी किए जा रहे थे, तो पाकिस्तान में या पाकिस्तानी शनाख्ती कार्ड बनाना कोई इतना मुश्किल काम भी नहीं है, आप क्या समझती
हैं?
वो क्या पाकिस्तानी शनाख्ती कार्ड अपनी जेब में साथ लेके जाएगा?
देखिए वहाँ पे जो मसलन जो जो डेड्स बॉडी उनको मिली हैं उनके उनके पास शनाख्ती कार्ड मिले हैं, और बाकायदा जो जो तालिबान उनको गिरफ्तार हुए हैं और उन्होंने अपनी जुबान पे खुद इकरार किया है कि जी मैं पाकिस्तान से हूँ, कई मरतबा तो टीवी पर भी ही इसे दिखाए गए हैं, और यानी कि जो आवाम टीवी पे देखे या ना देखे वो चीज़ें हैं जो वो खुद अपनी आंखों से देख रहे हैं। एक एरिया में एक बंदा है वो अपने आंखों से देखता है तो वो टीवी पे ज्यादा तरजीह नहीं देता, वो खुद ही देखता है, खुद ही हिस करता है। इसके अलावा बहुत सी ऐसी बातें हैं जो मसलन जो बंदे वहाँ पे यानी कि जो खुद ही, मैं आपको ये बताऊंगी, जो गांव के लोग होते हैं वो खुद ही पाकिस्तान जाते हैं, ट्रेनिंग्स लेते हैं, वापस आते हैं, वो तालिब बन जाते हैं, खुद ही लोकल अफगान है, और उनको और क्या सबूत आपको इसके अलावा आपको चाहिए?
सवाल है जो जी हसन साहब
एक चीज शेयर कर रहा हूँ जस्ट, ये मेरे साथ एक डॉक्यूमेंट है हाथ में, ये अफगान, इसमें लिखा है अफगान पीपल्स डायलॉग ऑन पीस। ये पूरे अफगानिस्तान में एक सिविल सोसाइटी नेटवर्क ने एक डायलॉग का प्रोसेस शुरू किया था, और आखिर में जिसका जो नचोड़ है वो 10 पॉइंट्स है कि अफगानिस्तान, और शायद आरजू साहिबा को भी पता होगा इस डॉक्यूमेंट्स का, कि इसके अफगानिस्तान की जो पूरे मसले का जो पूरा मसला है उसके 10 पॉइंट्स है, वो 10 में से आखिरी जो 10 है उसमें से सिर्फ एक सेंटेंस है जो कि बिरूनी मुल्क की तरफ इशारा करती है, बाकी जो 9.5 पॉइंट है यानी 9.5, और ये डॉक्यूमेंट जो है ये तालिबान, वो मुझे जिस बंदे ने दिया है उसने कहा हमने ये तालिबान के साथ भी शेयर किया है, और उन्होंने भी समझा कि वाकई दिस इज, तो ये खुदा के लिए बजाय इसके कि हम हमेशा दूसरों की तरफ, ये अफगान पीपल्स का डायलॉग है और इसका आउटकम है, उनमें से 10 पॉइंट जो है वो सारा इंटरनल अफगानिस्तान की तरफ इशारा करते हैं, सिर्फ एक सेंटेंस है वो भी लास्ट में, आई कैन शेयर दिस डॉक्यूमेंट विद यू हारून साहब, कि उसमें ये इशारा करता है कि हाँ बिरूनी कुवतें भी है वो भी तालिबान का वो सपोर्ट ना करे, तो थोड़ा सा ये है कि वी नीड टू बी रियलिस्टिक, जो मैं कहता हूँ कि हमें
सवाल यही जो हसन साहब ने कहा कि जो दो ममालिक के
पहले भी कह दिया कि तालिबान अफगानिस्तान में हकीकत है, वहाँ पर उनकी रूट्स हैं, क्योंकि उसमें शायद 1% पर पाकिस्तानी मुझे कुछ भी हो जो वहाँ पर जाकर मर जाता है। ठीक है, तालिबान का लीडरशिप वगैरह वो पाकिस्तान में है, लेकिन लीडरशिप दो दर्जन होगा ना, जो लड़ते हुए तो हज़ारों में हो तो अफगानी है, तो पाकिस्तानी भी है 1%, शायद ऐसे भी कम हो, अरब्स भी है, अलकायदा के लोग भी है, जो जहादी है वो आप कभी भी वो स्टॉप नहीं कर सकते, वो मकनातीस के तरफ से, उन मकनातीस के तरह है, जहाँ वो चाहे जहाँ तो वो पहुँच सकते हैं, यहाँ से वो सीरिया भी जा सकते हैं, लेकिन बुनियादी जो मसला ये है कि अफगानिस्तान के अंदर तालिबान जो एक केस है वो इस तरह है कि अफगानिस्तान में उन्होंने हुकूमत की, कुछ लोग अभी भी हत्ता कि अकेले पश्तून इलाकों में नहीं, नान पश्तून इलाकों में भी तालिबान का असर रसूख बढ़ रही है, वहाँ पर उनके कुछ ना कुछ सपोर्ट है, जब तक कुछ लोकल सपोर्ट ना हो तो किस तरह तालिबान किसी गांव में छुप सकते हैं, या पूरी अफगानिस्तान पर क्या अफगान तालिबान बजूर शमशूर लोगों से वो खाना भी खा सकते हैं, वो उनके घरों में भी रह सकते हैं। हकीकत यह है कि अभी भी अफगानिस्तान के अंदर जो ना एक सिस्टम मौजूद है, लेकिन बड़ी कमज़ोर सिस्टम है, एक पूरे सिस्टम में पश्तूनों को बहुत ज़्यादा मार्जिनाइज किया गया, अब इस सिस्टम से नान पश्तून भी नाखुश हो रहे हैं, तो लोग जितने नाखुश हो रही है इसके वजह से तालिबान के पल्ले में आ रहे हैं। 15 सालों तक करज़ई साहब ने इस हुकूमत की और आखिर में वो इतने मुहिब वतन हो गए कि वो याद आया कि वो एक इंडिपेंडेंट अफगानी है, और ये अमेरिका की गालियां देते हैं, वो कह रहे कि ये भी हो रहा, लेकिन 15 साल के लिए वो बिल्कुल सब कुछ ठीक ठाक जा रहे थे, लेकिन आखिर में उनको पता था कि अफगानिस्तान में अगर अपने मुकाम को बनाना हो तो जो 15 सालों में से जो अमेरिका में जो लोगों को मारे, जिन्होंने गलत किया कि जो सिस्टम की कमजोरी है उसमें उनका एक किरदार था, तो आपने इस किरदार को लोगों से बचाने के लिए वो आप अमरीका पर तरकीब कर रहे हैं या दूसरे लोगों पर तरकीब करते हैं। मैं समझता हूँ कि ठीक है, अफगानिस्तान के आवाम तालिबान को एज ए सिस्टम नहीं चाहते, लेकिन आवाम थक चुके हैं, वो चाहते हैं कि तालिबान भी सिस्टम के बने हिसाब में, जिस तरह के पुराने मुजाहिदीन थे उन्होंने भी काफ़ी कत्ल की, काफ़ी लोगों को मारा पीटा और काफ़ी।
आपकी बात समझ आ गई, एक और सवाल उठाना है और उसके बाद मैं आखिरी सवाल करूँगा, और वो सवाल भी चूंकि आप अफगान हैं, अफगान सहाफ़ी हैं, आपसे करना चाहूँगा। एक आज की कॉन्फ्रेंस में ये सामने बात भी आई जो अफगान हुकूमत की तरफ से की गई कि जो मुसल्ला ग्रोह हैं उनको अब सियासी जमातें बन जाना चाहिए अफगानिस्तान के अंदर और अमन की तरफ से आना चाहिए, तो आप क्या समझते हैं इसका कोई इम्कान है, ये मुमकिन है अफगानिस्तान में तालिबान जैसे कोई सियासी जमात बनाकर आ सकते हैं?
बिल्कुल, ये जो अभी अफगानिस्तान के जो सियासी जमातें हैं, जमात इस्लामी बुरहानुद्दीन रब्बानी का या दूसरी जहादी, वो पहले जहादी तंजीमें थे, अब अमेरिका भी ये कह रहे हैं, सारी दुनिया कह रहे हैं कि तालिबान को टोटली ख़त्म करना नामुमकिन है। ठीक है, तालिबान काबुल पर दोबारा कब्जा नहीं कर सकते और अफगान हुकूमत भी पूरी तरह तालिबान को डिसमेंटल और ख़त्म नहीं कर सकते, तो रास्ता यही है कि उनको पोलिटिकल प्रोसेस का हिस्सा बनाया जाए, इसको कन्वर्ट کنورٹ کیا جائے فرام ملٹنسی ٹو ا پولیٹیکل فورس. طالبان کا سب سے بڑی کمزوری یہ ہے کہ 15 سال میں اس ساری تگدو کے بعد اور اپ اینڈ ڈاؤن کے بعد ابھی تک بھی ان میں میچورٹی نہیں ہے. لیکن اب خبریں آ رہی ہے کہ طالبان کے جو نیا شو رہا ہے جس میں نئے لوگوں کو لیا جا رہا ہے اس میں زیادہ نوجوان لوگ ہیں, وہ چاہتے ہیں کہ وہ بھی آہستہ وہ جو سابقہ جو پیٹرن ہے جو گاؤں والے ملا ہے ان کو چھوڑ کر کچھ نئے لوگوں کو جن کے پاس پولیٹیکل ذہن بھی ہو پولیٹیکل سوچ بھی ان کو لیا جائے تاکہ آہستہ آہستہ طالبان کو ایک پولیٹیکل پروسیس کے ذریعے ایک سیاسی جماعت کے ذریعے سیاسی اسٹرگل کی طرف آ جائے اور افغانستان میں چاہے مذاکرات الیکشن کرنا ہو جو بھی کرنا ہو تاکہ وہ پیس میں آ کر پھر لے جائے. لیکن یہ مجاہدین بھی ایک دوسرے کو بڑی بری طریقے سے مار چکے لیکن جب وہ شراکت اقتدار میں آ گئے تو ابھی جو پرانی کمیونسٹ سابقہ مجاہد ایک پارلیمنٹ میں بھی اور سسٹم میں بھی ہے.
طالبان جو ہے وہ ایک سیاسی قوت بھی بن سکتے ہیں اور یہ افغانستان میں پہلے بھی ہو چکا ہے. اب میرا آخری سوال آرزو صافی آپ سے ہے اور یہ مستقبل کے بارے میں ہے, اور میں ایک دفعہ پھر صدر اشرف غنی کی تقریر کو کوٹ کروں گا جس میں انہوں نے کہا کہ امید ظاہر کی کہ 2015 سے 2016 جو ہے وہ یکسر مختلف ہوگا. تو آپ افغان کیا پر امید ہیں کہ اگلا سال زیادہ پرامن ہوگا زیادہ معاشی ترقی کا حامل ہوگا؟
دیکھیے میں نے کہا کہ 2015 جیسی 2016 ہم امید تو نہیں رکھتے کیونکہ معاشی اقتصادی اور تمام لحاظ سے کوئی مسئلہ 2015 یعنی کہ 2015 بھی اینڈ ہونے والا ہے اور کوئی مسئلہ جوانوں یعنی کہ کوئی مسئلہ ایسا رہے حل اشرف غنی صاحب نے نہیں نکالا, ہم اس لیے امید نہیں ہیں اور کوئی بڑے کانٹریکٹس بھی انہوں نے سائن نہیں کیے جس سے روزگار ہوں اور روزگار ہوگا تو امنیت ہوگی, یعنی کہ ایسے کوئی پر امید ہمیں نظر نہیں آ رہی.
اور آپ کیا سمجھتی ہیں کہ بین الاقوامی دلچسپی افغانستان میں کم ہو رہی ہے, سرمایہ کاری کی جہاں بات کریں یا جابس کریشن کی بات کریں افغانستان میں, تو کچھ اس میں پیش رفت آپ دیکھتی ہیں یا نہیں سب کچھ رکا ہوا ہے اس وقت؟
جیسے شروع میں جب بھی حکومت آئی یونائٹڈ حکومت آئی وحدت ملی شروع میں تو بالکل بھی کانٹریکٹس کچھ بھی نہیں تھے, لیکن حالیہ میں کچھ ایسے پروجیکٹس یعنی کہ کچھ پروجیکٹس اسٹارٹ ہوئے ہیں اور ظاہر ہے کہ جب کانٹریکٹ امیت کا جو کانٹریکٹ ہے وہ ڈیلے ہو گیا جب اشرف جناب حامد کرزئی نے اس کو سائن نہیں کیا, اس کی وجہ سے افیکٹ پڑا ہے اور لانگ ٹرم جو انتخابات تھے ان کی وجہ سے بے روزگاریوں میں زیادہ یعنی کہ شرح میں بڑھ گئی ہیں, لیکن کوئی امیدیں نہیں کہ 2016-2015 سے بہتر ہوگا یا کچھ امنیت اس میں آئے گی.
چلیں اسی خیال کے ساتھ اس گفتگو کو اپنے اختتام طرف لے کے جاتے ہیں. آرزو صافی, حسن خان, سمیع یوسفزئی, آپ تینوں کا بہت بہت شکریہ اس میں شرکت کا. اگر آپ یہ گوگل ہینگ آؤٹ دوبارہ دیکھنا چاہیں تو ہمارے فیس بک پیج پر یا یوٹیوب چینل پر آ کر دیکھ سکتے ہیں. ہمارے یوٹیوب چینل کو سبسکرائب کرنا آپ نہ بھولیے گا. اس ہینگ آؤٹ کے شرکا کا بہت بہت شکریہ.